सीधा प्रश्न को सीधा उत्तर कार्यक्रम तातो बहस हरेक दिन बिहान 7:30 बजे देखि 8:15 बजे सम्म मात्र सुदूरपश्चिम को आवाज दिनेश एफएम 93.8 मेगाहर्ज मा। हेलो, वेरी गुड मर्निंग, नमस्कार, हार्दिक स्वागत है यहाँ संपूर्ण प्रदेश नंबर 7 को विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्ज में कार्यक्रम तातो बहस को पर्खाई में बस्त आदरणीय संपूर्ण श्रोता एवं त्यसैगरी नवराधान को फेसबुक लाइव हेरिरहनु भएका आदरणीय संपूर्ण दर्शक महानुभावहरु में हार्दिक स्वागत एवं अभिवादन करना चाहन्छु। कार्यक्रम वास्तव नवराज थानक र हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ। समसामयिक आर्थिक सामाजिक राजनीतिक हरेक विषयवस्तुमाथि हामी कुराकानी गरिरहँदा पछिल्लो समय हामीले निरन्तर कुराकानी गरिरहेका छौँ निर्मला पन्तले न्याय पाउनुपर्छ र निर्मला पन्तको हत्या प्रकरण जसरी भयो र अहिले पनि उक्त घटना गुमनाममै रहेको छ, घटनाको विषयमा अहिले पनि तथ्य सत्य बाहिर आउन सकेको छैन र हिजो प्रधानमन्त्रीलाई पीडित परिवारले भेटघाट गर्दा विभिन्न किसिमका कुराहरूको आश्वासन पाएको भन्ने कुराहरू बाहिर आएको छ भने सँगै महिला अधिकार कर्मीले नेपाल कम्युनिस्ट पार्टीका नेताबाट अपमानित भएको कुराहरू पनि बाहिर आइसकेको छ। यस विषयमा रहेर पनि कुराकानी गर्दैछौँ। तर पछिल्लो समय मैले हिजो नै यहाँहरूलाई पोस्ट गरेर कैयौँलाई जानकारी दिइसकेको छु। वास्तवमै पछिल्लो समय पत्रकारको जति पनि वास्तवमै प्रहरीको इन्भेस्टिगेसन किन पुग्न सकेन, किनभने राष्ट्रिय दैनिकहरूले जुन किसिमको क्लुहरू पछिल्लो समय बाहिर ल्याएका छन् ती क्लुहरूमा हेर्ने भने भर्खरै त्यो कन्डिसनमा प्रहरी पुग्न सकेको छ। जस्तो आर्मीको ब्यारेकको कुराहरू बाहिर आएको छ, त्यहाँ चेक गर्नुपर्छ, प्रहरी एसपीको क्वार्टरमा चाहिँ चेक गर्नुपर्छ र कुनै गोप्य घरहरूमा पनि अब चाहिँ अनुसन्धान गर्नुपर्छ भनेर जसरी तर्कहरू बाहिर आउन थालेका छन् यसले पनि वास्तवमै पछिल्लो समय प्रहरी के असफल बनेकै हो त, प्रहरीले जसरी प्रमाण नष्ट गर्यो यस्तो किन गर्यो होला, यस विषयमा रहेर आज हामी वरिष्ठ पत्रकारहरूसँग कुराकानी गर्दैछौँ। कान्तिपुर नागरिकका पत्रकारहरूसँग कुराकानी गर्दैछौँ भने यतिखेर उच्च स्तरीय छानबिन समितिको पदबाट राजीनामा दिनुभयो, फेरि उहाँ चाहिँ पदमै फर्किनुभयो, यस विषयमा रहेर पनि कुराकानी गर्दैछु। यतिखेर हामीसँग उच्च स्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसी हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ, उहाँलाई वेलकम गर्छु। केसीजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद,
आराम हुनुहुन्छ सर? अब यो पछिल्लो समय जुन अनुसन्धानको पाटोमा हेर्ने भने प्रहरीले प्रमाण पुरै नष्ट गर्यो भन्ने कुराहरू चौतर्फी रूपमा आयो र यहाँले पनि राजीनामा दिनुभयो, फेरि यहाँ बहाल हुनुभयो। फर्स्ट अफ अल मलाई एउटा कुरा भन्नुहोस्, तपाईँले राजीनामा किन गर्नुभयो, कुन मनसायमा राजीनामा गर्नुभयो, फेरि तपाईँ बहाल हुनुभएको छ अर्थात् फर्किनु भएको छ, यो जनतालाई द्वैत मनस्थिति देखियो, किन केसीजीले यस्तो गर्नुभएको रहेछ, किन पछि आएर उहाँ चाहिँ फर्किनुभयो, यो यस प्रश्नको अलिकति भनौँ चित्तबुद्ध जवाब यहाँबाट चाहन्छु केसी सर।
मैले यो मेरो आफ्नो राजीनामा र पुनः फर्केको विषयमा योभन्दा अगाडि पनि मैले आफ्नो प्रेस विज्ञप्तिमै मैले चाहिँ राजीनामा दिनुको कारण अथवा राजीनामा भन्दा पनि यस समितिबाट अलग रहेको घोषणा र पुनः प्रेस विज्ञप्ति मार्फतै यस समितिमा पुनः फर्केको मैले चाहिँ एउटा अवगत गराएको थिएँ। विशेष गरी मैले दुई तिनवटा कुराहरू मैले अस्ति पनि भनिसकेको छु। एउटा कुरा यो एकदम गम्भीर विषयको यो जघन्य अपराध हो र यो जघन्य अपराधमा ढिला गर्नुहुँदा चाँडोभन्दा चाँडो समितिले यसको चाहिँ जे प्राप्त गरेको छ सत्य तथ्य त्यो सत्य तथ्य कुरा चाहिँ सरकारले दिएको 15 दिनको म्यादभित्र प्रत्येकजना बुझाउनुपर्छ भन्ने एउटा त्यो मेरो धारणा थियो। र अर्को धारणा भनेको मैले समितिमा रहेर गरेको र महेन्द्रनगरमा स्थगल ढङ्गले मैले जे देखेँ, जे खालको मैले सूचना प्राप्त गरेँ, जे खालको मैले चाहिँ प्रमाणहरू सङ्कलन गरेँ, ती प्रमाणहरूको सङ्कलनको बारेमा र निर्मला पन्त हत्याकाण्डको सन्दर्भमा जुन किसिमले त्यहाँ घटना भएको कुराहरू मैले देखेँ र बाहिर यसलाई अलिकति राजनीतिकरण गरिएको छ भन्ने खालको पनि हल्लाहरू अलि बढी भएको कारणले गर्दा वास्तविक घटनाको अवस्था यस्तो छ है भनेर मैले नेपाल सरकार अर्थात् माननीय गृहमन्त्रीज्यूलाई नै मैले चाहिँ त्यसको जानकारी गराउन चाहेको थिएँ। किनकि गृहमन्त्रीज्यूकै निर्णयमा म समितिको सदस्य भएको अवस्थामा त्योभन्दा तलका अन्य कर्मचारी र कुनै पनि व्यक्तिलाई मैले अनुसन्धानको कुरामा गरेको गोप्य कुराहरू भन्न पनि मिल्दैन र त्यो स्थितिबारे पनि बताउन नमिल्ने र कुनै सञ्चार माध्यममा नि भन्न नमिल्ने
भने तपाईँको चित्त बुझ्या थिएन होइन, त्यसो भए जुन प्रमाण लिने क्रममा अर्थात् प्रमाण सङ्कलन गर्ने कुरामा तपाईँहरूको मत विभाजित भयो, तसर्थ तपाईँले चाहिँ शङ्का गरेर राजीनामा दिनुभयो होइन?
अनि मैले त्यहाँ म भन्दैछु, मैले म त्यो अवस्थामा मैले मन्त्रीजीलाई भन्ने कुरा पनि मैले चाहना गरेको थिएँ, र 24 गते नै म आइसकेपछिमा मेरो आफ्नो चाहिँ सबै कुराहरू म मन्त्रीजीलाई चाहिँ बताउँछु भन्नको लागि मैले मन्त्रीज्यूलाई भेट्नको लागि हाम्रो वीरेन्द्र बस्नेत साथी मार्फत उहाँलाई चाहिँ मैले भेट्नको लागि सम्पूर्ण प्रयासहरू गरेँ। 4-5 बजेसम्म नै मैले प्रयास गरेँ र मन्त्रीजीसँग भेट्न पाइएन, उहाँको चाहिँ सल्लाहकारजीसँग मात्रै कुरा भएर उहाँले आफू उहाँसँग भेट्नुभयो। अब मलाई समस्या आयो, मैले अरूलाई भन्न मिल्दैन, मैले उहाँसँग मात्रै कुरा गर्नुपर्ने अवस्था थियो। यसर्थ त्यो अवस्था भइरहेकै बेलामा साँझ मलाई फेरि 15 दिन चाहिँ यहाँ थपेरको चाहिँ पत्र मैले प्राप्त गरेँ। त्यो पत्र प्राप्त गरिसकेपछिमा मैले अब यो समितिमा सदस्यको रूपमा मात्रै खालि पद ओगरेर बस्न उपयुक्त नदेखि मैले त्यहाँबाट अलग्गीको घोषणा गरेको थिएँ, र पुनः 2 दिनपछि धेरै पत्र यो सामाजिक सञ्जालभन्दा पनि सामाजिक यो राष्ट्रिय दैनिकहरूमा पनि कम्तीमा सदस्यको चाहिँ कुराहरू बुझ्नु पर्थ्यो भन्ने कुरा तर्फले पनि केही चाहिँ प्रश्नहरू उठाएका थिए, र स्वयं मन्त्रीज्यूबाट पनि मलाई भेटेर मेरो सत्य तथ्य कुराहरू बुझ्ने जुन आकाङ्क्षा राख्नुभयो, त्यो आकाङ्क्षा राखेपछिमा मैले त्यो अवसर प्राप्त गरेँ र गृह मन्त्रालय नै माननीय गृहमन्त्रीज्यूसँग र केही विशिष्ट व्यक्तित्वहरूसँग मैले यो घटना सम्बन्धमा मैले देखेका सत्य तथ्य कुराहरू मैले प्रष्ट रूपमा राखेँ।
तर तपाईँ जसरी फर्किनु भने केसीजी, त्यसलाई चाहिँ शङ्का उपशङ्काले मान्छेले बार्गेनिङ गरेर हो कि डरले हो कि के वास्तवमा केसीजीलाई अब चाहिँ विश्वास लाग्या हो कि, यी यावत प्रश्नहरू यतिखेर विकास चन्द लगायतका कैयौँले भनौँ न फेसबुकमा चाहिँ यतिखेर लाइभमा कमेन्ट पनि गर्दै हुनुहुन्छ, उहाँले चाहिँ अलिकति क्लियर रूपमा भनिदिएको भए अझ राम्रो हुन्थ्यो कि किन उहाँ चाहिँ फेरि फर्किनुभयो, किन राजीनामा दिनुभयो।
मैले अस्ति पनि भनिसकेको छु नवराजी, म यो जघन्य अपराध जस्तो कुरामा कुनै पनि शक्तिसँग म सम्झौता गर्दिनँ, हिजो पनि गरिनँ, आज पनि गर्दिनँ र भोलि पनि गर्दिनँ, म यही कुरा दोहोऱ्याएको छु। कुनै पनि हालतमा म सम्झौता गर्न सक्दिनँ, तर मेरो एउटै कुरा म कसैसँग प्रलोभनमा गरेर पनि म त्यसँग गर्ने, प्रलोभन भनेकै तपाईँको सम्झौता हो, त्यो सम्झौता होइन। मेरो एउटै उद्देश्य, व्यस्त उद्देश्य भनेकै म एउटा न्याय सेवाकै मान्छे भएको हुनाले, न्याय सेवाकै प्रोफेसनमा बसेर म काम गरेको मान्छेले पनि म न्यायको लागि कसैसँग सम्झौता गर्नु हुँदैन भन्ने मान्यता भएको मान्छे हुन्छ, र न्यायकै यो जुन ढङ्गले चाहिँ हाम्रो चाहिँ अनुसन्धान प्रक्रियामा हामी रह्यौँ, जुन अनुसन्धान प्रक्रिया को थिए भन्ने कुरा नि तपाईँलाई थाहा भएकै छ, म मात्रै एउटा न्याय सेवाको चाहिँ समूहको मान्छे थिएँ त्यो समितिभित्र, र त्यो प्रक्रियाभित्रमा र जुन 15 गतेको जुन एउटा घटनामा म चाहिँ त्यो लिम्बुखेडा स्थित ठाउँमा गएको थिएँ प्रमाण सङ्कलन गर्ने क्रममा, त्यहाँ आकस्मिक ढङ्गले चाहिँ एकजना मान्छेले मलाई अब तपाईँको काम चाहिँ सराहनीय छ, तर यो देशमा जे पनि हुन्छन् तपाईँले सराहनीय गरे पनि भोलि चाहिँ ट्रकको चाहिँ ब्रेकै फेल भएको गाडी फेल भयो भनेर पनि तपाईँलाई किचन इन्सिडेन्ट पनि अलिक तपाईँ सेफ हुनु भन्ने खालको एउटा तपाईँको शङ्कास्पद चाहिँ कुरा भनेकोले पनि मलाई चाहिँ त्यसप्रति पनि म आशंकित भएँ।
ती व्यक्तिलाई तपाईँ चिन्नुहुन्छ राम्रोसँग होइन, त्यसो भए केसीजी
पनि त्यति ट्रकै जोडेर
भनिरहेको, केसीजीले चिन्नुहुन्छ कि हुँदैन उहाँलाई?
होइन, एकजना चाहिँ मोटरसाइकलमा आउनुभएको थियो, मैले मोटरसाइकल नम्बर लिएर त्यतै कुरा गरिसकेँ, मैले उहाँ चाहिँ अब अस भने मैले उहाँ चाहिँ अलिक भिड पनि थियो पछि मान्छे उहाँ चाहिँ गइहाल्नुभयो।
होइन, आफैमा जटिल केस हो, यसको उच्च स्तरीय छानबिन समितिको तपाईँ सदस्य भइरहँदा जिम्मेवारी थियो, अब जनताले न्याय पाउने कुरामा जसरी अनुसन्धान गर्ने कुरामा तपाईँहरूले प्रतिवेदन बुझाउने कुरामा प्रारम्भिक तपाईँहरूले प्रतिवेदन एउटा बुझाउनु भएको छ, के बुझाउनु भएको छ अलिकति जनतालाई क्लियर पार्नु न।
होइन, अब त्यो प्राविधिक चाहिँ भएको कुराहरू गोप्य नै रहने कुरा अनुसन्धानभित्रकै कुरा हो, त्यो अनुसन्धानमा त्यसले प्रभावित पार्न सक्दछ, त्यसैले के लेखिएको छ भन्ने कुरा हामीले सरकारलाई दिइसक्यौँ, त्यो सरकारलाई दिइसके पनि केही प्रक्रियाहरू अगाडि पनि सरकारले बढाइसकेको छ, त्यसबारेमा चाहिँ नवराजी म
भनेपछि प्रहरी चुकेकै हो त्यसो भए होइन, कञ्चनपुरको घटनामा प्रमाण नष्ट गर्ने कुरामा प्रहरीको ठुलो त्रुटि भयो।
होइन, अब अहिले नै यो कुरालाई पनि अब को चुक्यो को चुकेन होइन कसले गरेका छन् भन्ने कुरा मलाई लाग्छ, अब हामी चाँडोभन्दा चाँडो यो प्रतिवेदन राख्छौँ। मैले अस्ति पनि भनिसकेको छु, यदि म समितिभित्रमा चाहिँ अझै पनि मैले मन्त्रीज्यू चाहिँ सबैसँग भन्ने गरेको छु, यदि समितिका सदस्यहरूसँग सहमत हुन सकेन भने मैले त्यहाँभित्र चाहिँ तपाईँको फरक मत राखेर मेरो डिसेन्डिङ ओपिनियन सहितको म चाहिँ तपाईँको प्रतिवेदन
भने यो घटना रहस्यमय र शङ्कास्पद छ भनेर भन्न सकिन्छ त्यसो भए?
हजुर,
रहस्यमय र शङ्कास्पद छ भनेर भन्न सकिन्छ
सकिन्छ।
भनेपछि जस्तो केसी सर अन्त्यमा, अब तपाईँ कति प्रतिशत विश्वस्त हुनुहुन्छ वास्तवमै निर्मलाको आत्माले शान्ति पाउने र निर्मलाको घर परिवारले न्याय पाउने कुरामा, कञ्चनपुर जनताले न्यायको आशा गर्ने ठाउँ कति छ यहाँले के देख्नुहुन्छ ठ्याक्कै अब अन्त्यमा?
होइन, अब यो तपाईँको कार्यान्वयनको पाटोहरूमादेखि अन्य कुराहरूको पछिल्लो पाटो होला, तर चाहिँ यो प्रतिवेदनमा चाहिँ समितिको तर्फबाट संयुक्त रूपमा आउन सके पनि राम्रै हुनेछ, यदि आउन सकेन भने पनि मैले चाहिँ देखेका कुराहरू मैले प्राप्त गरेका कुराहरू चाहिँ स्वतन्त्र ढङ्गले चाहिँ मैले आफ्नो त्यहाँ दर्ज गराएर त्यो प्रतिवेदन उल्लेख गराएर मैले चाहिँ पेस गर्छु।
हस्, थ्याङ्क यू सो मच वीरेन्द्र केसीजी, बडो महत्त्वपूर्ण समय दिनुभयो, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो उच्च स्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसी हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गऱ्यौँ। खास गरी पछिल्लो समय उहाँले राजीनामा दिनुभयो, फेरि राजीनामाबाट रिटर्न हुनुभयो, अर्थात् उहाँ फेरि समितिमै फर्किनुभयो र प्रारम्भिक रूपमा उहाँहरूले सरकारलाई प्रतिवेदन पेस गरिसक्नु भएको छ। त्यो प्रतिवेदनमा के लेख्नु भएको छ भनेर मैले सोद्धा उहाँले अहिले नै बताउन मिल्दैन भन्नुभयो, तर उहाँहरूले अहिले पनि आशा गर्न सकिन्छ र रहस्य र शङ्कास्पद धेरै छ भनेर उहाँको क्लुबाट पनि उहाँको अन्तर्वार्ताबाट बुझ्न सकिन्छ। कार्यक्रममा यतिखेर हामी छोटो कमर्सियल ब्रेकमा जान्छौँ। ब्रेकपछि कान्तिपुर सम्पादक हामी चित्राङ थापासँग विशेष कुराकानी गर्दैछौँ। कार्यक्रम सुन्दै गर्नुहोस्। आदर्श तपाईँ यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस सुन्दै र फेसबुक लाइभ मार्फत यतिखेर हामीलाई हेर्दै हुनुहुन्छ विश्वभरिबाट। र हामी पछिल्लो समय कञ्चनपुरकी 13 वर्षीय बालिका निर्मला पन्त हत्या प्रकरणमा जसरी प्रहरी चुक्यो तर पत्रकारको इन्भेस्टिगेसन मिल्न सक्छ, तर प्रहरी किन चुक्यो त, यस विषयमा रहेर वरिष्ठ पत्रकार कान्तिपुर सम्पादक यतिखेर हामीसँग हुनुहुन्छ, प्रदेश नम्बर 7 का प्रमुख हुनुहुन्छ। यतिखेर हामीसँग कान्तिपुरका वरिष्ठ पत्रकार चित्राङ थापा हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई वेलकम गर्छु। चित्राङजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
आराम हुनुहुन्छ चित्राङजी?
ठिकै छु, ठिकै छु।
पछिल्लो समय के छ महेन्द्रनगरको अवस्था, अलिकति त्यस विषयमा हामीलाई जानकारी गराउन न।
महेन्द्रनगरको अवस्था त अहिले हेर्दाखेरि जस्तो अब यो भदौको महिनाभरि जुन आन्दोलनको एउटा उठ्यो चर्किएको थियो त्यस्तो अवस्था छैन, शान्त छ। अब जम्मै पर्खिरहेछन् कि अब यो एकपछि अर्को समिति उपसमिति गठन भएको छ, उच्च पद प्रहरीका अधिकृतहरू त्यसमा छन्, छानबिन हुँदैछ भन्छ। अब यो चिया पसलदेखि चारैतिर हरेक मान्छेहरूको एउटै के छ भनेदेखि छिटोभन्दा छिटो यसको पत्ता लाग्नु पऱ्यो, हत्यारा पत्ता लाग्नु पऱ्यो, बलात्कारी पत्ता लाग्नु पऱ्यो भन्ने माग त छ, तर मलाई लाग्छ अहिलेसम्मको अनुसन्धानबाट केही खासै प्रगति भएको देखिँदैन।
अब यो घटनाको विषयमा कुराकानी गरौँ, बडो नजिक हुनुहुन्छ चित्राङजी तपाईँका, अहिले पनि हेर्ने भने कान्तिपुरका कैयौँ न्युजहरू हेडलाइनमै आए र चित्राङजीको यसप्रति ठुलो योगदान छ। म उच्च सम्मान र तपाईँको साहसका लागि म सम्मान पनि व्यक्त गर्न चाहन्छु चित्राङजी। अब कुरा गरौँ, जस्तो निर्मला बहिनीको हत्या 10 गते राति र 11 गते बिहान सब फेला परेको छ, त्यो हेर्दा प्रहरीले जसरी इन्भेस्टिगेसन गरेको छ र तपाईँलाई के लाग्छ, जस्तो उखुबारीमै लगेर सब फ्याल्नु, यो हेर्दा शङ्कास्पद धेरै देखिन्छ भन्ने तर्कहरू आए। यहाँले रिपोर्टिङ गरिरहँदा यहाँले जुन लेखहरू लेख्नुभयो, जुन रिपोर्टिङ गर्नुभयो र जुन किसिमले तपाईँले त्यो न्युज कभरेज गर्नुभएको छ चित्राङजी, यो घटनालाई यहाँले कसरी एनालाइसिस गर्नु भएको छ ठ्याक्कै?
अब यो त हेर्नुहोस्, यो घामलाई यो सूर्यलाई चाहिँ हत्केलाले छेकेको जस्तै हो अहिलेको अवस्था पुरै हेर्दाखेरि, किनभने त्यसैको कारणले यो करिब करिब 2 महिना हुन थाल्यो। 2 महिनाको बिचमा आएपछि अहिले के भइरहेछ भने त्यो निर्मलाको बलात्कारी र हत्याराको घटनासँगै प्रहरीले एउटा नैतिक उसलाई चाहिँ थप दायित्व निभाउनु पर्ने अवस्था आएको छ कि प्रहरी नै यसमा जो यो अनुसन्धानको प्रारम्भिक अनुसन्धानमा संलग्न रहेका व्यक्तिहरू थिए तिनीहरू नै यो यसमा चाहिँ दोषी देखिएको अवस्था छ। यसलाई कसैले केही धेरै मैले के भन्नुपर्ने, अब मैले के पेपरमा लेखेँ अथवा कान्तिपुरमा के आयो भन्ने कुराहरू यो मेरो एउटा नितान्त कर्तव्यभित्र पर्छ कि सुदूरपश्चिममा एउटा जघन्य अपराध भयो जो अहिलेसम्म मलाई लाग्छ मेरो 25 वर्षको यो पत्रकारिताको करियरमा यति ठुलो अपराध, एउटा चाहिँ नगरको बिच मुटुमा जहाँ नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासनदेखि लिएर सबै प्रशासनिक र जनप्रतिनिधिहरू सबैको बसोबास भएको व्यस्त ठाउँमा जुन यो घटना भयो, यो घटनाले अहिले यो कञ्चनपुरमा मात्र होइन पुरै नेपालभरि पुरै विश्वको हरेक ठाउँमा यसैको चर्चा छ। र अब एउटा सामान्य कुराबाट विचार गर्दाखेरि के देखिन्छ भने जब 11 गते उखुबारीमा निर्मलाको शव फेला पर्यो, तपाईँले देख्नुभयो होला धेरै टेलिभिजनको भिडियोहरूमा चाहिँ त्यो क्लिपहरू आइरहेको छ कि एउटा महिला प्रहरीले उनको शरीरबाट लुगाहरू निकाल्ने क्रममा चाहिँ त्यसलाई पखालेको देखिन्छ। त्यो सुरुको चरणमा जब यो घटना भयो धेरै मान्छेहरूलाई त्यतातिर ध्यान नै गएन, उनीहरूको दिन मनमा के लाग्यो भने यो हत्यारा को हो, बलात्कारी को हो, त्यसलाई पक्राउ गर्नुपर्छ भन्ने कुरा लाग्यो। र सबूत प्रमाणतिर यहाँको आम नागरिकले जसले यस्तो कुराहरू सूक्ष्म रूपमा बुझ्न सकेका थिएनन्, मलाई के लाग्छ भने त्यो टोलीमा जुन त्यो पहिले उसको चाहिँ त्यो एभिडेन्स पत्ता लगाउन त्यो मुचुल्का बनाउन उखुबारीमा पुगेको टोली थियो, एकछिनलाई मानौँ हामीहरू के मानौँ भनेदेखि ती महिला प्रहरीले भुलवश या अज्ञानतावश त्यो सुरुवाल निकालेको हुनसक्छ, पखालेको हुनसक्छ, तर त्यहाँ प्रहरीको डिएसपी हुनुहुन्छ, प्रहरीको इन्स्पेक्टर हुनुहुन्छ, पुरा यो मुद्दा फाँटका पुरै कर्मचारीहरू संलग्न थिए, उसले रोक्नु पर्थ्यो उसलाई, यो यो प्रमाण नष्ट हुन्छ, यो नपखाल भन्नुपर्ने थियो। तर के देखिन्छ भने त्यहाँ उपस्थित व्यक्तिहरूका कुरा सुन्दाखेरि ल छिटो छिटो पखाल, छिटो उ गर, यस्तो आदेश दिएर त्यो सुरुको बिन्दुबाट चाहिँ यदि अनुसन्धान गर्ने हो र त्यसमा संलग्न व्यक्तिहरूलाई कारवाहीको दायरामा गर्ने हो भने मलाई लाग्छ यो घटनामा पुरै यसलाई ढाकछोप गर्न खोजेको, प्रमाण मेटाउन खोजेको स्पष्ट देखिन्छ।
जस्तो यो चित्राङजी, तपाईँ यो घटनासँग बडो नजिक पनि हुनुहुन्छ, स्थलगतमै तपाईँ बसेर त्यहाँ रिपोर्टिङ गरिरहँदा तपाईँले धेरै नजिकबाट एनालाइसिस गर्नुभएको छ, झन्डै 25 वर्षको यहाँको पत्रकारिताको अनुभवलाई म सम्मान पनि गर्छु। ठ्याक्कै चित्राङजी, जस्तो यो पछिल्लो समय नक्कली अपराधीलाई खडा गर्नु या भनौँ उखुबारीबाट ल्याउँदाखेरि प्रमाण नष्ट गर्ने कुरा गर्नु र भनौँ न साइकलमा चाहिँ राखिएको कागजहरू जो थियो उहाँको किताब त्यसलाई पनि त्यति रेखदेख नगर्नु या देखाछेकी नगर्नु र जसलाई आरोपित बनाए त्यहाँका जनताले चाहिँ होइन ती बहिनी फलानोको घरमा बम दिदी बहिनीको घरमा गएको त्यहाँबाट चाहिँ अनुसन्धान गर्नुपर्छ भन्ने पाटोमा पनि प्रहरी किन चुक्यो होला जस्तो यहाँलाई लाग्छ? जस्तो तपाईँहरूले भनिरहेको कुरामा हेर्ने हो भने पत्रकारले जे देख्यो त्यो लेख्यो या जे देख्यो सुन्यो त्यही बोल्ने हो। हेर्नुहोस् तपाईँहरूले जुन किसिमले एनालाइसिस गर्नुभयो कि यस्तो हो यस्तो हो यस्तो हो, तपाईँहरूको एनालाइसिस एकातिर गयो, प्रहरीको इन्भेस्टिगेसन ठ्याक्कै उल्टा गयो। किन पत्रकारको जति पनि प्रहरीको इन्भेस्टिगेसन दक्ष हुन्छन्, प्रहरी तालिम प्राप्त हुन्छन्, देश विदेशमा गएर उहाँहरूले तालिम ल्याउँछन्, प्रहरी यति कमजोर यति भनौँ न अनुसन्धानमा कमजोर हो हाम्रो देशमा?
अब एउटा यो एउटा घटनाले लिएर नेपालको पुरै प्रहरी सङ्गठनलाई म यसमा मुछ्न चाहदिनँ। भदौ 22 गते जब यहाँ राष्ट्रिय मानव अधिकार आयोगले एउटा कार्यक्रम आयोजना गरेको थियो महेन्द्रनगरमा, त्यो कार्यक्रममा म आफू पनि छु र मैले केही कुरा राख्ने अवसर पाएको थिएँ। त्यहाँ मैले एउटा कुरा के गरेको छु भने यो घटनालाई लिएर जति मिडियाले यो पुरै सुदूरपश्चिम प्रदेश 7 को सम्पूर्ण मिडियाले त्यो अनलाइन होस् एफएम होस् प्रिन्ट मिडिया होस् सबैले जुन कुरा उठाइरहेछन् यो एउटा ठुलो अब यो चुनौतीको विषय बन्न पुगेको मैले महसुस गरिरहेको छु कि सबै यो लेख्नेहरू सब गलत हुन् त। यो जति खबर आयो, जति तपाईँले गर्नुभयो, हामीले गऱ्यौँ र जति अरू सबैले यो विषयमा लेखे, सबैको उत्तिकै योगदान छ। यो लेख्नेहरू सबै कपोल कल्पित र कुनै एउटा कसै व्यक्तिमाथि दोषारोपण लगाउनको लागि मात्र हो या यो यथार्थ थियो? मलाई लाग्छ यो घटनाको राम्रोसँग एकदम छानबिन भएर दोषी पत्ता लागेन भने यो पत्रकारहरूमा तिमी एउटा प्रश्न चिन्ह लाग्छ। त्यस कारणले मैले आइजिपी सर्वेन्द्र खनालजीलाई भेटेर पनि मलाई उहाँलाई के भनेको थियो भने यसमा सुरुवातदेखि नै प्रहरीको ठुलो कमजोरी देखिएको छ। यो घटनाले कमसेकम अहिलेको यो मिडिया जस्तै तपाईँको सोसियल मिडियाले गर्दाखेरि अहिलेको यो पत्रकारिताले गर्दाखेरि जुन यो घटना यति चर्चित बन्यो बन्न पुग्यो त्यसलाई पनि एउटा आधार मानेर तपाईँहरूले चाहिँ यो घटनालाई छानबिनको दायरालाई अगाडि बढाउनु पर्छ। सुरुमै मैले आफैले चाहिँ एसपी तत्कालीन एसपी दिल्लीराज विष्ट त्यसपछि त्यो घटनामा को छानबिनको लागि आएका सिआइबीका डिएसपी अङ्गुर जोशी उहाँलाई भेटेर कुरा गरेको छु, टेलिफोनमा कुरा भएको छ। यो घटना कुनै एकल बलात्कार हो या यो मल्टिपल हो, सामूहिक बलात्कार हो? सुरुमा हामीले दिएको खबर के छ भनेदेखि यो सामूहिक बलात्कार हुन सक्छ भन्ने खबर आयो। हरेक कुरामा हरेक दिन प्रहरीले आफ्ना कुराहरू भनाइहरू बदल्दै गएको देखिन्छ र त्यसैको परिणामस्वरूप यदि उनीहरू कुन बिन्दुमा पुग्यो भने सामूहिक बलात्कार भयो भने 3-4 जना मान्छे चाहियो, त्यो खोज्नु पर्यो। त्यो कहाँबाट खोज्ने? यो एकल बलात्कार हो भने कुनै एउटा व्यक्तिलाई खडा गरिदियो भने त्यसलाई चाहिँ दोषारोपण दिएर थामथुम पार्न सकिन्छ। यसमा यो निर्मला पन्तको घर परिस्थितिको अवस्था हेरिएको छ, त्यो ठाउँको लोकालिटी हेरिएको छ र 2-3 दिनसम्म घटना भएको त मान्छे खोज्नमै प्रहरी लागेका पनि हामी केही सङ्केत पाएका छौँ। एउटा व्यक्ति जो कक्षा 8 पढ्ने बेलामा बिमार भएको थियो, बरेलीको बरेलीबाट उपचार गरेको उसको दाजु चाहिँ दिलीप सिंह विष्टका दाजु खड्ग सिंह विष्टले हामीलाई बताउनु भयो अहिले औषधि खाएको मान्छे र त्यसपछि 9 वर्ष जेल बिताएर आएको, त्यो जेल पनि उसले चाहिँ आफ्नो भिनाजुलाई मार्छु भनेर होइन, त्यो भवितव्यमा भएको घटना छ। रिसको आवेगमा दाउरामा चिरपट हानेको मैले त्यो घटना देखेको हो। त्यति बेला पनि गए अब जेल पऱ्यो, 9 वर्ष उसको चालचलन अत्यन्त राम्रो भएर आएको व्यक्ति छ। अब हामीले यो कुरालाई कसरी लेखिरहेछौँ भने भनेदेखि प्रहरी के गर्न थाल्यो भने मुख्य अपराधीलाई जोगाउने, उसलाई सेडोमा राख्ने, उसलाई पर्दा पछाडि राख्ने, त्यो गाउँमा त्यो परिवेशमा उल्टाखाम त्यसपछि यो भगतपुर निमोखडा एरियामा को को व्यक्ति अलिकता सोझा साझा छन् छानी छानी त्यो भित्र लिएर उसलाई तपाईँको केयरकार गर्ने, सोधपुछ गर्ने, यातना दिने काम भयो। त्यो पक्राउको धरपकडको जो श्रृङ्खला चल्यो त्यसपछि कुनै व्यक्तिले अथवा कुनैले यो घटनाको बारेमा केही सुइँको पाएको पनि रहेछ भने उसले प्रहरीलाई सूचना दिन आउन सक्ने आँट नै गरेन। त्यसरी एकातिर सूचनाको अधिक सूचना दिन सक्ने मान्छेलाई यसले छेकबार लाग्यो र दोस्रो चाहिँ निरपराध व्यक्तिलाई भित्र हाल्यो। कञ्चनपुरको बासिन्दाले यो दिलीपलाई भदौ 4 गते जुन सार्वजनिक गरेको दिलीपलाई सार्वजनिक गरिएको छ त्यो दिन पनि जुन किसिमको त्यो फोटो हेर्दाखेरि तपाईँ देख्नुहुन्छ कस्तो किसिमले 2-2 वटा इन्सपेक्टर लागेर एउटा ठुलो जघन्य राष्ट्र विप्लव गरेको अपराधीको हिसाबबाट एउटा उ त एउटा सामान्य सोधपुछको लागि ल्याइएको व्यक्ति हो नि त।
तर जस्तो चित्राङजी जस्तो एउटा एउटा कुरा जस्तो तपाईँहरूले सार्वजनिक गरेपछि कान्तिपुरको दोस्रो दिनको अङ्क हेर्ने हो भने नक्कली अभियुक्तलाई खडा गरियो भनेर तपाईँहरूले लेख्नुभयो, कसरी अनुमान गर्नुभयो तपाईँले ठ्याक्कै यो गर्नुभयो प्रहरीले गल्ती गर्यो नक्कली खडा गर्यो भनेर कसरी ठ्याक्कै भनौँ न औल्याउन सक्नुभयो चित्राङजी यहाँहरूले?
पहिलो कुरा त के छ भने भनेदेखि एउटा यो यो चाहिँ उनीहरूकै पारिवारिक कुराबाटै थाहा भएको, यो हुनै सक्दैन। उनको बुवा उनको दाजु त्यो आसपासमा बस्ने व्यक्तिहरू उसको चरित्र हामीले देखेको त्यो मान्छेलाई सामान्य कसैसँग 10 रुपियाँ कसैसँग 20 रुपियाँ मागेर हिँड्ने र चियाको मागेर हिँड्ने महिलाहरूलाई देखे पनि तर्किएर जाने उसको स्वभावहरू त्यो केही व्यक्तिहरूलाई टोल छिमेकका व्यक्तिहरूलाई कुराकानी गर्दाखेरि हामीलाई के लाग्यो भने यसमा प्रहरीले केही न केही बदमासी गरेको छ किन। र अर्को कुरा के पनि थाहा भएको छ भने भनेदेखि त्यो कमिजको चाहिँ तपाईँको त्यो कमिज माग्न त्यो घरमा गएको नासपाती टिप्ने न्युबाट गएको र त्यो बिचमा मेरो हामीले बुझ्दाखेरि पनि के देखियो भने यो अभियुक्त नक्कली हो किनभने यत्रो मान्छे यत्रो जुन मास आयो स्वतः स्फूर्त जाने जो व्यक्तिहरू आन्दोलनमा उत्रे यी सबै खराब होइन यिनलाई कसैले घरबाट बोलाएर लिएको थिएन, यो जनमत पनि एउटा चाहिँ आफ्नो महत्त्व राख्छ भने जस्तो एउटा आँटै आएर लेखिएको कुरा हो यो। हेर्नुहोस्
जस्तो चित्राङजी इन्भेस्टिगेसन गर्ने कुरामा सिआइबीको टोली आयो घरमा पुगेर चाहिँ नास्पति किनेको बहाना बनायो या नास्पतिकै नाममा चाहिँ कमिजहरू च्यात्यो त्यसपछि गएर कन्डम पनि त्यहाँ फाल्यो यो किसिमको हेरिन्छ देखिन्छ र प्रमाणहरू बाहिर आए, प्रहरीले अनुसन्धान गर्ने कुरामा घटनाको मुचुल्का निकाल्ने कुरा लासको मुचुल्का निकाल्ने कुरामा जुन किसिमले तदारुकता देखाएर प्रहरीले गर्नु पर्थ्यो प्रहरी त्यहीँबाट चुकेको हो कि कहाँबाट अनुसन्धान सुरु गर्दा राम्रो हुन्थ्यो चित्राङजी त्यतिखेर प्रहरीले?
प्रहरीले अनुसन्धान यो अनुसन्धानको सुरुवात गर्दाखेरि जो जो व्यक्तिहरू यसमा चर्चामा आएका छन् सबभन्दा पहिलो कुरा त बम दिदी बहिनीकै कुरा गर्नु त्यही घरमा गएको हो, यसमा कुनै 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 छैन। ऊ 11 बजे घरबाट निस्केर त्यो घरमा गएको छ, गइसकेपछि कम्तीमा पनि त्यो राति जब प्रहरीलाई लिएर उनको निर्मलाको आमा घरमा पुग्नु भएको छ त्यति बेला प्रहरीले खान तलासी गरिदिनुपर्छ। तपाईँ मान्नुहोस् तपाईँ म एउटा घरमा बसिरहेको छ तपाईँको घरमा चोर पस्यो भित्र चोर बसिरहेछ भन्ने खबर गरेर प्रहरी आउँदाखेरि पनि त्यसले खान तलासी हेरिदिनु भित्र भनेपछि अनि यो शान्ति सुरक्षा मान्छेको जीवधनको सुरक्षा कसरी हुन्छ? त्यो हेरिदिनु पर्ने थियो, त्यो नहेर्नु नै यहाँ सबभन्दा ठुलो एउटा गल्ती देखिएको छ प्रहरीको। हुनसक्छ त्यो भित्र केही थिएन अथवा अहिले पनि हामी के भन्न सक्छौँ यो नै व्यक्ति यो दोषी भनेर कसैले किटान गरेको अवस्था त छैन नि त, प्रमाण खोजी भइरहेको छ। यस्तो अवस्थामा अपराधी खोज्ने अवस्थामा प्रहरीले आफू एक्लो भयो भने 2-4 जना अझ थप मद्दत मागेर भए पनि घरलाई घेरा हालेर भए पनि मेरो छोरी यो घरभित्र गएको एक्चुली हेरिदिनुहोस् न ल बाबा भन्दाखेरि त्यो नहेर्ने कारण के सुनिन्छ? त्यति बेला कुनै ठाउँबाट उनलाई त्यो यो कल आएको छ छोड्दै अहिले त्यो नहेर्नु भोलि बिहान हेर्नु, भोलि बिहान हुन्छ मान्छेको जीवधनको सवालमा भोलि र आज भन्ने कुरा हुन्छ, 5 मिनट ढिलो पुगेन हस्पिटलमा मान्छेको मृत्यु हुन्छ। यस्तो कुरामा प्रहरी चुकेको छ एउटा पोइन्ट त्यो देखिन्छ। दोस्रो कुरा एउटा सामान्य हिसाबले हाम्रो यो घराइसी चलन हाम्रो प्रचलन हाम्रो व्यवहारले एउटा कुरा हेर्नुहोस् ल ठिक छ, त्यो राति बम दिदी बहिनीको घरमा निर्मलाको आमा पुग्नुभयो केही अलिकता विवाद पनि भयो त्यहाँ बोलचाल गर्दाखेरि उनले पनि केही भनेन दुवैतर्फबाट केही भने त्यो रात त्यति नै बित्यो। भोलिपल्ट त निर्मलाको सब भेटिसकेको अवस्थामा एउटा स्कुलको सहपाठी जसले जसको घरमा उसको आवत जावत हुन्छ उसले त्यो गएर आमाहरूसँग भेट्ने होइन र सान्त्वना दिन संवेदना दिन पनि जानुपर्छ, हाम्रो त साथी यस्तो भयो हिजो यसरी गएकी थिए सामान्य त्यो पनि भएन। उनको बाबुआमा पहाडबाट आए त्यो घटना भइसकेपछि निर्मला के अरे यो बम दिदी बहिनीका उनको बुवा र आमा पनि एकचोटि त्यो घरमा पुग्नु पर्ने हो, काठमाडौँबाट मान्छेहरू आएर भेटिरहेको छ हरेक दिन त्यहाँ उनीहरूलाई सान्त्वना दिनेको भिड लाग्छ तर त्यो परिवार त्यो हलचल भएन। अम्बाको कुरा अम्बाको रुख किन काट्नुपर्ने त्यो त्यो काट्नुपर्ने कारण के त्यो अम्बाले के गरेको छ त्यो अम्बाको दाना उसले लिएरै गएको छ भने के भएको छ? र यो त यो घटनालाई सूक्ष्म रूपले हेर्दाखेरि मलाई के लाग्छ भन्नुहुन्छ भनेदेखि केही मान्छेहरू आफै सशङ्कित भएको छन् यसमा।
जस्तो चित्राङजी एउटा एउटा कुरा यहाँनिर भन्न सकिन्छ, यो जुन घटनाको प्रकृति हेर्दा मैले बुझेको र केही विज्ञहरू तपाईँले पनि बुझ्नुभयो होला, लासलाई जब उल्टो पारेर फ्यालिन्छ पानीमा प्रमाण सबै नष्ट हुन्छ भन्नेहरू छन्, यो हो त त्यसो भए यो विज्ञ भनौँ या भनौँ कानुनको ज्ञाता अनुसन्धानमा खारिएको व्यक्ति यो घटनामा संलग्न छ भनेर भन्न सकिन्छ शङ्का गर्न सकिन्छ? जस्तो लासलाई उल्टा पारेर राख्यो भने अधिकांश सबुतहरू लगभग 24 घन्टा या 12 घन्टामा चाहिँ नष्ट भइहाल्छ, त्यसपछि सम्भवतः लाग्छ भिसिरा रिपोर्ट ल्याउने हो भने पनि त्यसका लागि यथेष्ट प्रमाण चाहिँ पेस गर्न धेरै कठिन हुन्छ भन्नेहरू डक्टरहरू या विज्ञहरू छन्। यस्तो देखिन्छ चित्राङजी यहाँ अनुभवी व्यक्ति हो हेर्नुहोस्।
यो कुरा आएको छ अहिले यो कुरा आएको छ, यो कुरा किन आएको छ भने लास्ट त्यसरी पानीमा बगैँच पानीमा डुबेको लासबाट चाहिँ त्यसका प्रमाणहरू नष्ट हुन्छ भन्ने कुराहरू प्रहरीका उच्च अधिकारीहरूले पनि यो अवकाश प्राप्त प्रहरीले नियमित रूपमा भनिरहेको कुरा छ, डक्टरले भनिरहेको कुरा छ। यहाँनिर म तपाईँलाई एउटा सम्झना दिलाउन चाहन्छु, यी फागुनको महिनामा तपाईँ पनि सायद उपस्थित हुनुहुन्थ्यो होला, कैलालीमा प्रदेश सातको कुकुर शाखा राखेको त्यहाँ दुईवटा ल्याब्राडोर र दुईवटा चाहिँ यो जर्मन सेफर्ड छ। त्यो दुईवटा कुकुर मध्ये एउटा कुकुर जर्मन सेफर्ड चाहिँ तपाईँको यो विस्फोटक पदार्थको विज्ञ मानि एउटा मानिन्छ। त्यो त्यसले चाहिँ भिआइपीहरू भिभिआइपीहरू आएको बेलामा काहीँ केही छ भनेर भित्र सुँगेर पत्ता लगाउनेछ। अर्को कुकुर चाहिँ अपराधीले केही चिज लुकाएको काहीँ लुकेको छ भने पत्ता लगाउने दुईवटा जर्मन सेफर्ड हो। मैले त्यहाँको हामीले त्यहाँको प्रहरीसँग यस बारेमा सम्पर्क गऱ्यौँ, कान्तिपुरमा यो समाचार आएको छ। जबकि यस अघिका घटनामा सङ्गम होटलको घटनामा जहाँ एक व्यक्तिले दुईजनालाई मार्यो र आफू फरार भएको घटना छ, अनि त्यसपछि यो सिद्धनाथ विज्ञान क्याम्पसको होस्टेलमा एकजना सन्दिग्ध अवस्थामा मृत फेला परे, यो दुई घटनामा नेपालगञ्जबाट कुकुर ल्याएर यहाँ अनुसन्धानको काम गरिएको थियो। नेपालगञ्जबाट कुकुर ल्याएर जबकि धनगढीमा कुकुर छ, किन ल्याइएन धनगढीबाट कुकुर भन्दाखेरि? मैले त्यहाँका केही अधिकारीहरूसँग कुरा गर्दाखेरि उहाँ के भन्नुहुन्छ भने, होइन त्यो लास पानीमा डुबेको अवस्था थियो, त्यसको प्रमाणहरू सबै रहँदैन, त्यो त्यो बासनाहरू त्यो चिजहरू सबै के उसले फेला पार्न सक्दैन भन्ने कुरा आयो। तर त्यही मध्ये चाहिँ एउटा प्रहरी अधिकृतले जुनियर अधिकृतले मलाई भन्नुभएको छ, के भन्नुभएको छ भनेदेखि, होइन त्यो किताब र कापी जो साइकलमा थियो हो त्यो चाहिँ हेर्न सकिन्थ्यो, किन मागेनन् खै थाहा भएन।
त्यहाँसम्म त फिङ्गर प्रिन्टहरू पनि थियो होला नि, बास्ना त आउँथ्यो होला।
फिङ्गर प्रिन्ट पनि थियो, त्यो पछि राखेको थियो। अब बस अब त्यो कस्तो छ भने त्यहाँको नजिकको छिमेकीहरू यो सबै जस्तो चक्रदेव बडु भयो, त्यसपछि हेमन्ती भट्ट भयो, एउटा नेगी भयो, त्यो यो श्रृङ्खलाबद्ध मान्छेहरूलाई जब उनीहरूले पक्राउ गरेर यातना दिन थाले, अरूले यो अलिकता पनि बोल्ने आँट समेत गुमाएको अवस्था छ। दोहोरो यो यो घटनालाई झाकछोप गर्नलाई यसलाई हेर्ने हो भने अत्यन्त सुनियोजित तरिकाबाट यसमा चाहिँ रोल प्ले भएको छ। यसको नेतृत्व तत्कालीन एसपीले गर्नुभएको छ र तत्कालीन त्यो जो टिममा छ त्यो टिमले गरेको छ
सामान्य कुरा हामी पनि हेर्छौँ। फर्स्ट अफ अल हात नलाउनु है, घटना भएको ठाउँमा सितिमिति मान्छेहरू जाँदैनन्, तपाईँलाई थाहा छ, हामी सबैलाई थाहा छ। अब एउटा कुरा, यतिखेर अहिले अब डिआइजीको नयाँ टोली यतिखेर भनौँ न काठमाडौँबाट महिनगर आएको छ, मानव अधिकार कर्मीहरू पनि छन्, महिला अधिकार कर्मी छन्, अबको पाटो के हुनुपर्छ ठ्याक्कै चित्राङजी? अब कसरी इन्भेस्टिगेसन गर्ने? प्रमाण छैन, जनताले भन्न थालेका छन्, धेरैले कमेन्ट गरिरहनु भएको छ, 170 जनाले यतिखेर हामीलाई लाइभ फेसबुक हेर्दै हुनुहुन्छ, हेर्नुहोस्, झन्डै मलाई लाग्छ कैयौँले सेयर गर्नुभएको छ, 50-60 जनाले म देखि पनि रहेको छु। ठ्याक्कै अबको निकास, अब अनुसन्धान गर्ने पाटो के त? प्रमाण केही पनि छैन, यहाँ एउटा वरिष्ठ पत्रकार झन्डै 25 वर्षको अनुभव छ, के देख्नुहुन्छ अब अनुसन्धानको पाटो कताबाट सुरु गर्नु पर्ला?
अब अहिले चाहिँ तिनवटा कुरा चाहिँ प्रहरीलाई एउटा चाहिँ च्यालेन्ज बनेको छ। पहिलो कुरा त उसको ड्यामेज जो यसको अहिले भएको छ, उसको प्रेस्टिज त्यसलाई चाहिँ त्यसलाई तपाईँको म्यानेज गर्नुपर्ने अवस्था आएको छ। कुन कुन प्रहरी अधिकृतहरूको कारणबाट, निर्मला केसको कारणबाट नेपाल प्रहरीको सीमित स्रोत साधनबाट पनि नगरेको होइन। हेर्नुहोस्, हिजोको दिनमा रानीबारी कान्ड, रणबहादुर बम श्रीमानको चाहिँ कान्ड
12 वर्षपछि पत्ता लाग्यो, तपाईँलाई थाहा छ,
12 वर्षपछि पत्ता लागेको छ। उसँग हामीले अमेरिका र जापानको प्रहरीसँग र प्रविधिको कुरा गर्न सक्दैनौँ,
बाहिरबाट विज्ञ पनि ल्याउन सकिन्छ नि, होइन?
हालका वर्षमा केही वर्ष यता आउँदाखेरि हामीलाई के लाग्छ भने अत्यन्त राजनीतिकरण भयो भित्र, यो अब मान्छेहरूको तपाईँको आइजिपी हुने, डिआइजी हुने, एसपी एसएससी हुने कुरा पनि, प्रमोसनका कुराहरूमा पनि, खटन पटनका कुराहरू पनि, जिल्लामा नियुक्तिका कुराहरूमा पनि जुन भएर यो भत्ताभुङ्ग भएको छ, त्यसलाई म्यानेज गर्ने पनि एउटा यो अवसरको रूपबाट पनि एउटा देखिन्छ एउटा कुरा। अहिले डिआइजी धिरु बस्नेती आइपुग्नु भएको छैन, तर के भनिरहेको छ भने उहाँलाई चाहिँ के जिम्मेवारी दिएको छ भने, यो घटनामा प्रहरीले किन यस्तो गर्यो, किन र कसका लागि गर्यो, यसमा संलग्न 15-16 जना व्यक्तिहरू अहिले सबै गइसक्यो, त्यसमा तत्कालीन एसपीका चालक बडीगार्ड, त्यो महिला जसले त्यो सुरुवाल धोएको थियो देखि लिएर मुद्दा फाटका निम्न तहका कर्मचारी समेत झिकाइएको छ। यो चाहिँ के भयो भने अब प्रहरीबाट हेर्दैछ। मैले मेरो जानकारीमा अब के देखिन लाग्छ भनेदेखि, यदि प्रमाण चाहिँ प्रहरीले यति दिनसम्मको अनुसन्धानबाट भेटेन भने अब यो घटनालाई जोगाएर अन्यत्र मोड्ने अथवा यो ढाकछोप गर्न लगाएर तिम्रो लागि हामी छौँ भन्ने को हो भने भन्ने कुराको धेरै व्यक्तिहरूको अहिले चाहिँ कल डिटेलहरू गर्न लागिरहेको अवस्था छ।
धेरै ढिला भयो चित्राङजी, धेरै ढिला भयो, तर अहिले शङ्का गर्न थालिया छ नि, एसपीको क्वार्टर, आर्मीको ब्यारेक र एकान्त कुनामा रहेको घरहरूको चाहिँ खोजी तलासी हुन थालिया छ भन्ने कुराहरू बाहिर मका रिपोर्ट आएको छ, हो त्यसो हो?
अब त्यो विषयमा आज पनि हामीले अलिकति समाचार लेखेका छौँ, त्यो आर्मीको कुरा पनि लेखिरहेका छौँ. होइन, यसमा के छ भने भन्नुहुन्छ नि, यो यो एउटा कुरा के हो भने, यो प्रष्ट कुराहरू नबताइदिएर पनि धेरै कुराहरू गोप्य रहन गएको अवस्था हो. तपाईँलाई थाहा होला, छिमेकी देश भारतमा कुनै घटना हुँदाखेरि सबभन्दा अगाडि एसपी एसएसपी र त्यहाँको डिएमहरू अगाडि उपस्थित भएको अवस्था हुन्छ. एकदम छिटै पत्रकारहरूको अघितिर आज यस्तो भयो, कसैलाई हामी जुन छोड्ने छैन एउटा आश्वस्त तुल्याउने अवस्था हुन्छ. मैले भनेको थिएँ त्यो घटना भएको दोस्रो दिन त्यो जब त्यो सब भेटिएको थियो त्यहाँ सब सर्वत्र मान्छेहरू जम्मा भएको थियो, त्यो बेलामा मेयर उपमेयर यहाँको सभापति उपसभापति यहाँको प्रमुख जिल्ला अधिकारी गएर एकचोटि चाहिँ त्यो हेर्नु पर्दैन, यो राज्य नभएको अनुभूतिबाट यो एउटा मान्छेहरूमा शङ्का दियो. अब के हुन्छ भन्ने कुरा गर्दाखेरि जो प्रमाणहरू अधिकांश नष्ट भएको लगभग क्लियर भइसक्यो. अब यो क्लियर भएको अवस्थामा के देखिन्छ भने, यो प्रमाण नष्ट गर्नेलाई संरक्षण दिने को हो? त्यो 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 पेरिफेरीबाट एकचोटि फेरि चाहिँ
अनुसन्धान भएको छ. थ्याङ्क यू सो मच यहाँलाई म बडो धेरै धेरै धन्यवाद दिन चाहन्छु, र यहाँका कलम नरोकिउन् र निर्मलाको न्यायका लागि सधैँ यहाँ तल्लीन हुनुहोस् मेरो तर्फबाट शुभकामना छ. थ्याङ्क यू सो मच चित्राङजी, यहाँले बडो महत्त्वपूर्ण समय दिनु.
थ्याङ्क यू सो मच.
कान्तिपुर दैनिकका प्रदेश नम्बर सातका प्रमुख हुनुहुन्थ्यो चित्राङ थापा हुनुहुन्थ्यो, उहाँसँग हामीले कुराकानी गऱ्यौँ. कार्यक्रममा यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि म नागरिक दैनिकका प्रदेश नम्बर सातका प्रमुख दिलबहादुर छत्यालसँग अझै कुराकानी बाँकी छ. कार्यक्रम सुन्दै गर्नुहोस्. आदन सदा पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ. कार्यक्रमको अन्तिम खण्डमा हामी छौँ र हामी कुराकानी गर्दैछौँ निर्मला पन्त हत्या प्रकरणमा किन प्रहरी चुक्यो त, के पत्रकारले जसरी इन्भेस्टिगेसन गरे, पत्रकारले जुन किसिमले अनुसन्धानको पाटोलाई बाहिर ल्याए जनताका बिचमा, तर प्रहरी आफैमा अनुसन्धान र अनुभवले खारिएको प्रहरी किन चुक्यो त, यसै विषयमा रहेर हामी कुराकानी गर्दैछौँ. वरिष्ठ पत्रकार नागरिक दैनिकका प्रदेश नम्बर सातका प्रमुख दिलबहादुर छत्याल हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा वेलकम गर्छु. दिलबहादुरजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा.
धन्यवाद.
आराम हुनुहुन्छ दिलबहादुरजी?
एकदम ठिक छ.
झन्डै दुई महिना हुन थाल्यो निर्मला पन्त हत्या प्रकरणको विषयले, अहिलेसम्म वास्तविक दोषी बाहिर आउन थालेन, विडम्बना. यो घटनालाई तपाईँ नजिकबाट बुझ्नु भएको छ र त्यो घटनाको विषयमा धेरै कलम चलाएको व्यक्ति हो र तपाईँ फिल्डगत रूपमै पनि स्थानमा पुग्नु भएको व्यक्ति हो, म यहाँका अदम्य साहसको लागि म सम्मान पनि व्यक्त गर्न चाहन्छु. दिलबहादुरजी, ठ्याक्कै निर्मला पन्त हत्या प्रकरणको विषयमा बोल्ने हो भने तपाईँको पत्रकारिता, तपाईँको 20 वर्षको अनुभवले यो घटनामा जसरी प्रहरी चुकेको छ, एकजना पत्रकारले धेरै कुरा भन्न सक्यो तर प्रहरी लुकाउँदै गयो, किन यस्तो गर्यो होला, यो घटनालाई यहाँले कसरी एनालाइसिस गर्नु भएको छ दिलबहादुरजी?
मैले भदौ 4 गते दिलीप विष्टलाई जब एउटा दोषी भनेर प्रहरीले सार्वजनिक गरेपछि म भदौ 5 गते घटनास्थलमा गएको थिएँ. मैले भदौ 5 गते र 6 गते घटनास्थलको अध्ययन गरेँ. मैले भदौ 6 गते नै दिलीप विष्ट निर्दोष भनेर लेखेको थिएँ. मैले खास गरी स्थानीय बासिन्दाले जब प्रश्न उठाएँ त्यहाँको धेरै कुराहरू अध्ययन गर्दाखेरि र मैले दिलीप विष्ट निर्दोष लेख्दाखेरि मसँग धेरै चुनौती थियो. एउटा प्रहरीले सार्वजनिक गरिसकेपछि दोषी भनेर र एउटा अदालतमा मुद्दा चलिरहेको केस दिलीप विष्ट निर्दोष हुन त्यति सहज थिएन. तर मैले त्यति बेला नै के भनेको थिएँ र म के कुरामा स्योर भएका थिए र त्यहाँको स्थानीय बासिन्दाको पनि एकमत के थियो भने निर्मला पन्तको हत्या उको बारेमा भएको थिएन. निर्मला पन्तको हत्या त्यहाँको घटनास्थल नजिक पनि भएको थिएन. निर्मला पन्तको हत्या कुनै सुरक्षित घरमा सुरक्षित स्थानमा एउटा शक्तिशाली व्यक्तिले गरेर उसलाई उकुबारीमा फालेको थियो भन्ने कुरामा त्यहाँको स्थानीय बासिन्दाहरू एकमत थिए र त्यहाँको घटनास्थलको प्रकृति हेर्दाखेरि त्यो देखिन्थ्यो. र मलाई के लाग्छ भने प्रहरी सुरुदेखि नै यो केसमा चुकेको छ. अब सबभन्दा अहिले पनि मैले लगातार मैले आज पनि धेरै कुरा लेखेको छु, मैले लगातार यो कुरा उठाइरहेको छु कि निर्मला पन्तको जसरी उकुबारीमा सब थालियो पानीमा, एउटा पानीको आलमा उसलाई घोटो पारेर डुबाइयो, त्यो अवस्थामा सबै प्रमाण नष्ट गर्ने हत्याराको त्यहाँ उद्देश्य देखिन्छ. जब पानीमा सबलाई फालियो घोटो पारेर भने त्यहाँ शरीरमा कुनै किसिमको रौँ रगत अन्य फिङ्गर प्रिन्ट केही पनि त्यहाँ प्रमाण बाँकी रहँदैन. र मैले धेरै विज्ञहरूसँग धेरै डाक्टरहरूसँग कुरा गरेँ, मैले आजको नागरिकमा त्यो कुरा अलिक बढी लेखेको छु. घोप्टो पारेर 10-12 घन्टासम्म राखेको त्यो जो सब छ त्यो सबको भिजिनामा पानी गयो भने त्यहाँ स्पम बाँकी रहने कुरा पनि हुँदैन, स्पम पनि पखालिन्छ. यदि स्पम पनि पखालिएको हो भने त्यसपछि कुनै पनि प्रमाण बाँकी रहने अवस्था थिएन. र मैले यो कुरा भनिरहेको छु कि अपराध अनुसन्धानको सिद्धान्तले भन्छ अपराधले कुनै न कुनै प्रमाण छोडेरै जान्छ, तर धेरै चलाकीपूर्ण तरिकाले सबै प्रमाण नष्ट गर्दा गर्दै पनि हत्यारा कहाँनिर चुकेको मैले पाएँ भने उसले कापी किताब त्यहाँ घटनास्थलमा राख्न बिर्स्यो. राति नै त्यहाँ कापी किताब राख्नु पर्थ्यो, ऊ बिर्स्यो. रातभरि मुसलधारी पानी परेको छ, दोस्रो दिन कापी किताब नभिजिएको अवस्थामा पाइयो. योबाट के अन्दाज गर्न सकिन्छ भने त्यो हत्याराले हतार हतारमा बिहान गएर त्यो सडकको छेउमा कापी किताब राखेको छ हो। प्रहरीका लागि सबैभन्दा अकाट्य प्रमाण के हुन सक्थ्यो भने त्यो कापी किताबको फिङ्गर प्रिन्ट यदि प्रहरीले सङ्कलन गरेको भए र त्यो कापी किताबलाई कुकुर तालिम प्राप्त कुकुरबाट सुँगाइएको भए अपराधीसम्म जान सकिन्थ्यो। मैले पहिले फेरि पनि दोहोऱ्याएँ, त्यो पानीको आहालमा कुकुरलाई पनि प्रयोग गर्न सकिँदैनथ्यो। हत्याराले र त्यो दोषीले यसरी त्यो उकुबारीकोलाई चोट गरेको छ साप फाल्नका लागि त्यहाँ शरीरमा फिङ्गर प्रिन्ट हुने कुरा पनि गर्न सकिँदैनथ्यो। त्यहाँ फुट प्रिन्ट खुट्टाको कुनै छाप डोक पनि त्यो उकुबारीको पानीको आहालमा भेट्न सकिँदैनथ्यो र शरीरमा अन्य कुनै किसिमको प्रमाण भेट्टाउन सकिन्थ्यो।
जस्तो दिलबहादुरजी यहाँले भनिरहँदा, दिलबहादुरजी जस्तो यहाँले यो कुरा गरिरहँदा मेरो कुरा सुन्नु दिलबहादुरजी,
भेटिएको त्यो सुवाल किन पखाल्यो, फेरि त्यो घोप्टो पारेको सबलाई फेरि उत्तानो पारेर पछाडिपट्टिको भाग पनि पखालिने काम भएको छ। मैले योभन्दा पहिला पनि भने एउटा सामान्य सिपाहीलाई गाउँको एउटा चौकीमा खटाइएको सिपाहीलाई के सिकाइएको हुन्छ भने कुनै घटना घट्यो भने त्यहाँ सोन दिनु हुँदैन, डोरी लगाएर सिल गरेर त्यसलाई घेराबन्दी गर्नुपर्छ, प्रमाण बिगड्न नदिन सबैभन्दा पहिलो प्रहरीको ड्युटी र कर्तव्य भनेको घटनास्थलमा प्रमाण बिगड्न नदिने हो भने त्यत्रो एउटा जिल्ला प्रहरी कार्यालयको टोली गएको छ, त्यो टोलीमा कुनै पनि जिल्ला प्रहरी कार्यालयको सहीलाई मुद्दा फाँकका प्रमुखलाई तालिम भएको हुन्छ कि कुनै पनि घटनास्थलबाट कसरी प्रमाणहरू सङ्कलन गर्ने, सिम्बोलहरू कसरी सङ्कलन गर्ने भने त्यत्रो प्रहरीको जो प्रहरीको टोली गएर जसरी प्रमाण नष्ट भएका छन् यो भुलवश भएको हो कि नियतवश भएको भन्ने प्रश्न अहिले आम छ। मलाई लाग्छ उच्च स्तरीय छानबिन समिति पनि यो कुरा केही बाहिर ल्याउला, तर उच्च स्तरीय छानबिन समितिले के ल्यायो त्यो प्रतिबिम्ब घटाउला। मलाई के लाग्छ भने यदि प्रहरीले जसरी श्रृङ्खलाबद्ध निर्दोष व्यक्तिहरूलाई हेमन्ती भट्ट, चक्र बडु, नेगी, जीवन घरते मगललाई निर्दोष व्यक्तिलाई दोषी देखाउन एकातिर उनीहरूलाई दोषी कबुल गर्न प्रयत्न गर्यो, अर्कोतिर प्रमाण सबै नष्ट गर्यो। मैले अर्को कुरा भने तिनवटा त्यहाँ खुट्टाका छाप त्यो खोलाबाट उकुबारी उगल्ने एउटा डिलमा तिनवटा फरक फरक खुट्टाका छाप देखिएका थिए तर प्रहरीले ती छापको फुट प्रिन्ट पनि लिएन। योबाट के बुझिन्छ भने प्रहरीको अनुसन्धान टोली सुरुदेखि प्रमाण नष्ट गर्न लागेको कुरा प्रष्ट छ। क्वेसन यो मात्रै हो कि प्रहरीको ले त्यो प्रमाण नष्ट भुलवश गर्यो कि नियतवश गर्यो।
तर दिलबहादुरजी जस्तो यो हेर्दा यहाँले भनिरहँदा लासलाई घोप्टो पारिएर राखिएको छ भन्नुभयो दिलबहादुरजी यहाँले, भनेपछि यो घटनामा अलिकति कानुनको ज्ञाता चाहिँ संलग्न छ भनेर कमसेकम उनलाई चाहिँ घटनाको प्रकृतिमा चाहिँ बडो दखल छ भन्ने चाहिँ अनुमान लाउन सकिन्छ दिलबहादुरजी?
एकदम एकदम, त्यो मात्र होइन मैले आज पनि लेखेको छु यसमा यो कानुनको एकदम दखल भएको व्यक्ति सँगसँगै तालिम प्राप्त व्यक्तिले यो हत्या गरेको छ किनभने निर्मलाको जो घाँटीको जो कड र्याक गरेर उसको हत्या भएको छ पोस्टमार्टम रिपोर्ट अनुसार त्यो भनेको तालिम प्राप्त कुनै प्रहरी आर्मीलाई जो भनौँ नि अथवा कुनै त्यस किसिमको तालिम प्राप्त हुन्छ जब युद्धको घेरामा पर्दाखेरि जब कुनै होइन अपराधीहरूलाई समातेर समूहलाई मार्नु पर्यो आफू उम्कनु पर्यो भने त्यति बेला घाँकीको कड राखेर मान्ने त्यो कौशल त सामान्य नागरिकसँग हुँदैन तर उसको हत्या त्यो तरिकाले भएको छ र प्रमाण नष्ट पनि त्यो तरिकाले भएको छ। त्यो भएर यो हत्या चाहिँ सुनियोजित तरिकाले योजनाबद्ध तरिकाले भएको प्रष्ट हुन्छ। मैले कहाँनिर जान खोजेको भने प्रहरीले जो प्रमाण नष्ट यदि भुलवश गरेको भन्ने कुरामा म पत्याउन सक्दैन, प्रहरीले नियतवश त्यो प्रमाण नष्ट गरेको हो भने उसले दोषी बचाउनका लागि गरेको हो भन्ने कुरा प्रष्ट हुन्छ। यदि दोषी बचाउन खोजेको हो भने त्यति बेलाको प्रहरी अनुसन्धान टोललाई दोषी को भन्ने थाहा छ, त्यहीबाट यदि अनुसन्धान गर्यो भने दोषी पत्ता लाग्छ।
अबको पाटो के, जस्तो डिआइजी साहबको नयाँ टोली आउँदैछ, भर्खरै चित्राङ थापाजीले पनि भन्नुभयो प्रमाण छैन नवराजी, अब भनेको जस्तो तपाईँले भने जस्तै कापीको किताबको कुराबाट हुन सक्थ्यो, बम दिदीबहिनी शङ्काको घेरामा हुनुहुन्छ उहाँहरूलाई केरकार गर्नुपर्थ्यो होइन, नेताहरू जानु पर्थ्यो, जान सकेन, परिस्थितिले फरक मोड लियो, अबको पाटो भनेको उहाँले भन्दै हुनुहुन्छ वास्तवमै हामीले घटनाको नजिक जाने हो भने दिलबहादुरजी प्रहरीबाटै अनुसन्धान सुरु गर्नुपर्छ र ती महिला ती जो जो संलग्न छन् तिनलाई केरकार गरेर नै पत्ता लाग्छ भन्ने चित्राङजीले भन्दै हुनुहुन्थ्यो, तपाईँको एनालाइसिस के, अब चाहिँ कसरी अनुसन्धान अगाडि बढाउनु पर्छ जस्तो लाग्छ दिलबहादुरजी यहाँलाई?
मैले यो कुरा पहिलेदेखि नै भनिरहेको छु लेखिरहेको छु कि मैले यही कुरामा जान्दै कि प्रहरीले प्रमाण नष्ट गर्यो यो कुरा सबैले स्वीकारेको कुरा छ। उच्च स्तरीय छानबिन समितिको प्रतिवेदनको निष्कर्ष पनि प्रहरीले प्रमाण नष्ट गरेको छ र यो कुरा सबैले स्वीकार्यो। प्रश्न कहाँनिर मात्रै हो भने प्रहरीले प्रमाण नष्ट किन गर्यो भन्ने क्वेसनको उत्तर मात्रै अहिले नआइरहेको। यदि प्रहरीले प्रमाण नष्ट दोषी बचाउनु गरेको भन्ने हो भने त ती प्रहरीहरूबाट अनुसन्धान गर्यो भने त दोषी पत्ता लागिहाल्छ, तर यो बाटोबाट सरकारले अनुसन्धान गर्न ढिलाइ गर्यो भन्ने मेरो ठम्यै हो। तर अब अहिले धेरै बस्नेतको नेतृत्वमा जो छानबिन समिति गठन भएको छ यसले केही कुरा ल्याउला, तर अब हत्यारा पत्ता लागेर बाटो भनेकै जो तरिकाले प्रमाण नष्ट भएका छन्, जो तरिकाले धन्यलाई ढाकचोप गर्न खोजिएको छ, त्यही कोणबाट अनुसन्धान अगाडि बढ्यो भने हत्यारा पत्ता लाग्छ। तर मैले फेरि पनि जोडेँ, यो घटना सामान्य खालको छैन, यसमा धेरै सुनिश्चित तरिकाले रहस्यमय तरिकाले भएको हुनाले अझै पनि हत्यारा पत्ता लगाउन धेरै चलखेल हुन्छ भन्ने सम्भावना चाहिँ देखिन्छ।
जस्तो दिलबहादुरजी, तपाईँ कतिको विश्वस्त हुनुहुन्छ, जस्तो तपाईँले प्रारम्भदेखि हेर्ने भने घटनास्थल पुग्नुभयो, तपाईँले निरन्तर डेली हेर्ने भने नागरिक दैनिकको फ्रन्ट पेजमा दिलबहादुरजीको लेख आउँछ, दिलबहादुरजीको रिपोर्टिङ गरेका न्युजहरू हेर्न पाउँछन्, पढ्न पाउँछन् जनताले, तर ठ्याक्कै भन्यो भने तपाईँ विश्वस्त हुन सक्नुहुन्छ, वास्तवमा वास्तविक अपराधी पत्ता लाग्ला दिलबहादुरजी, तपाईँले रिपोर्टिङ गरिरहँदा तपाईँको 20 वर्षको अनुभवले के भन्छ?
मैले आज पनि लेखेको छु धेरै जटिल केसमा, मैले डिएनए को कुराले अघि पनि भने, जो डिएनए भेजाइनल स्वाब जो लिएको छ, भेजाइनल स्वाब भनेको कुनै होइन पार्टीघरको अगाडि अथवा भेजिनामा भएको तरल पदार्थ लगेर जाने कुरा हो। मैले आजको संसारमा पनि लेखेको छु 12-24 घन्टापछि त्यो इस्मा शुक्रकिड नष्ट हुने गर्छ, र दोस्रो कुरा पानीमा 10-12 घन्टा डुबाइएको जो घोप्टो सब छ त्योभित्र पानी पऱ्यो भने त्यसले पनि इस्मा पखालिने कुरा हुन्छ। वीरेन्द्र के स्थानीय समितिका वीरेन्द्र त्यसले जो राजीनामा दिए त्यति बेला उहाँले प्रश्न उठाउनु भएको थियो कि त्यो डिएनए को सिम्बोल निर्मला पन्तकै सबबाट ल्याइएको भन्ने हामीसँग विश्वास नै आधार छैन। एउटा छानबिन समितिको सदस्यले प्रश्न उठाइरहँदाखेरि त्यहाँभित्र पनि अनेक प्रश्न उब्जेका छन्। त्यो भएर जसरी यदि प्रहरीले यदि नियतवश जानी जानी घटनालाई ढाकछोप गर्नका लागि हत्यारालाई बचाउनका लागि यदि सबै प्रमाण नष्ट गरेको हो भने त्यति बेला ल्याएको यो डिएनए परीक्षणको लागि उठाइएको सिम्बोल पनि सही हुनसक्छ भन्ने जो वीरेन्द्र केसीको शङ्का छ त्यो पनि कहीँ न कहीँ अब अर्थपूर्ण छ भन्ने मलाई लाग्छ। यदि यस्तो हो भने कुनै पनि प्रमाण बाँकी नहुने अवस्थामा यो अनुसन्धान अलिक पेचिलो र जटिल हुन्छ। फेरि पनि अनुसन्धान
दिलबहादुरजी, यहाँलाई यहाँको जुन अदम्य साहस र जुन न्यायका लागि यहाँले कलम चलाइरहनु भएको छ निर्मला पन्थका लागि, म यहाँलाई धेरै धेरै सम्मान र म यहाँलाई म धन्यवाद पनि दिन चाहन्छु। बडो महत्त्वपूर्ण विषयमा यहाँका विचार राखिदिनु भयो, यहाँले गरेका कामहरूको विषयमा जनतालाई जानकारी गराउनु भयो, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो नागरिक दैनिकका प्रदेश नम्बर 7 का प्रमुख हुनुहुन्थ्यो दिलबहादुर छत्याल, जो यो घटनासँग नजिकबाट रिपोर्टिङ गर्दै विभिन्न उहाँका चाहिँ डेली पत्रिकाहरूको फ्रन्ट पेजमै हेर्ने हो भने दिलबहादुरजीका लेखहरू र दिलबहादुरजीको रिपोर्टिङ हेर्न मिल्छ, र उहाँले यो घटनालाई नजिकबाट वास्तवमै दिलीप निर्दोष हो, दिलीप नक्कली हो, सबै कुराहरूलाई उहाँले लेखिरहँदा आज उहाँले डिएनए टेस्टबाट पनि वास्तविक अपराधी पत्ता लाग्न सक्दैन भनेर उहाँले लेख लेख्नु भएको छ। यी यावत विषयमा हामीले कुराकानी गऱ्यौँ। आजको तातो बहसलाई हजारौँ जनताले यतिखेर हेरिदिनु भयो, सुनिदिनु भयो, र त्यसै गरी फेसबुक लाइभमा धेरैभन्दा धेरै सेयर गरिदिनु भयो। यहाँहरू सबैलाई म धेरै धेरै धन्यवाद दिँदै आजको तातो बहसबाट प्राविधिक मित्रसँगै म नवराज धानु पनि बिदा माग्छु। अवस्था, नमस्कार।